इसकी क्या अकसाम है और कौन सी अहादीस की किस्म है जो हमने बिल्कुल नहीं लेनी, और कहीं लिखी हो तो हमने उसको ये समझना है कि ये कोई हदीस है ही नहीं। तो अगर हम इतने जाहिल हैं कि हम एक हदीस को दूसरा बता रहा है कि ये मौजू हदीस है और हम सुभान अल्लाह कह रहे हैं, तो अंदाजा करें ऑडियंस की जहालत का, कि अगर उनको यही नहीं मालूम कि मौजू हदीस क्या चीज होती है। इसी तरह लोग बेवकूफ बनाते हैं दूसरों को हदीस नाम दे के और उसके बाद मनमानी चीजें उसमें शामिल किए रखते हैं। अल्लाह ताला हम सबको हिदायत दे बस, और सही दीन के इल्म को हासिल करने की तौफीक अता फरमाए। अब जो भी आप आजकल आप सुन रहे हैं, जितनी भी बातें, मुझे उम्मीद है कि आप लोग जब सुनते होंगे कोई भी बात तो उसके लिए जरूर जो रेफरेंसेस होते हैं उसके मुताबिक देख के खुद आप अंदाजा लगा सकते होंगे कि ये हदीस की जो बताई जा रही है हसन है, सही है, मरदूद है, ये है, तो आपको खुद अंदाजा हो जाता होगा कि हमने इस हदीस के बारे में कितना यकीन रखना है, कितनी आंखें बंद करके इसके ऊपर अमल करना है या नहीं करना, ये सब आप लोग खुद फिर जज कर पाते होंगे। ठीक है, चलें जी इंशाल्लाह।
दिस कॉन्फ्रेंस इज बीइंग रिकॉर्डेड।
कर लेते हैं रिव्यू सेशन, देख लेते हैं इंशाल्लाह ताला। हमने कौन सी हदीस तक रिव्यू कर लिया था, कुछ याद है किसी को कौन सी हदीस तक? बिकॉज डोंट नो व्हाट इज गोइंग ऑन इन कुरान पीपल एट असाबत जहन्नम आया जस्ट एट। जी बिल्कुल, हाँ जी, हमें तो खैर समझ तो आती ही नहीं है, तो हदीस की क्या समझ आनी है, कुरान की भी नहीं हमें तो समझ पड़ती। अच्छा जी, आप कह रहे हैं नहीं जो हमने रिव्यू किया था 278 तक किया था। ठीक है, أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم। हम सुत्रा के बारे में हम लोग बात कर रहे थे कि सुत्रा हो तो किस किस का किस किस को सुत्रे के तौर पे इस्तेमाल किया जा सकता है, किस चीज को। इसमें मेरा सवाल पहला आप लोगों से ये है, क्योंकि सुत्रा भी बहुत ज्यादा अहम चीज है समझने की। आज से पहले शायद आपको इतनी अहमियत सुत्रे की नहीं होगी जितना शायद ये बाब पढ़ के आपको अहमियत हुई पता चली होगी कि सुत्रा रखना जरूरी है। नहीं तो अगर दीवार वगैरह है तो उसको सुत्रा बना ले, कोई और ऐसी चीज है तो उसको सुत्रा बनाया जा सकता है। अच्छा, अब मेरा सवाल ये है कि क्या किसी जानदार को सुत्रे के तौर पे यूज किया जा सकता है? किसी जानदार को, मसलन कोई औरत बैठी हुई है मस्जिद में, कोई जानवर बैठा हुआ है, तो क्या आप उसको सुत्रे के तौर पे अपने आगे कर सकते हैं? जी राफिया, आप बताएंगे।
जी अस्सलाम वालेकुम, मैं वेकेशन पे थी, मैं रिसेंटली आई हूँ सैटरडे, तो मैंने सुना नहीं है।
कोई मसला नहीं, आप जरा सुन लीजिएगा ताकि आप लोग कवर हो जाए, क्योंकि ये बहुत इम्पोर्टेंट बाब है। ठीक है
जी, जज़ाकल्लाह।
अच्छा जी नाज़नीन, आप बताएंगी सुत्रे के बारे में कि क्या कोई औरत बैठी हुई है, उसकी बैक है आपकी तरफ, या आप किसी कोई जानवर है आड़ा बैठा हुआ है, क्या उसको सुत्रे के तौर पे यूज कर सकते हैं?
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू। जी उस्ताजा, किसी भी जानवर को भी यूज किया जा सकता है सुत्रे के तौर पे।
अल्हम्दुलिल्लाह, किसी जानदार को भी यूज किया जा सकता है। मसलन आप मस्जिद के हॉल में नमाज पढ़ने लगे हैं तो वहाँ पे भी आप कोई अगर बैठी हुई है खातून और उनकी पीठ आपकी तरफ है, आप उनको भी सुत्रे के तौर पे इस्तेमाल कर सकते हैं।
तो सर उसकी फिर चली जाएगी अगर, तो फिर हमारा सुत्रा खत्म हो जाएगा, राइट?
कोई मसला नहीं, अगर उठ के चली भी जाए तो कोई मसला नहीं, ये नहीं है कि उनको बैठे ही रहना है आपके लिए सुत्रे के लिए अगर आप उनको सुत्रा बनाए हैं तो। अच्छा, अब ये है कि अगर नमाजी के आगे से कोई गुजर रहा है तो क्या किया जाए, क्या उसको रोका जाए, नहीं रोका जाए? अगर रोकेंगे तो हमारी नमाज ही ना कहीं खराब हो जाए, तो क्या किया जाए? ये किन का नंबर है? 508 का मिर्जा बेग, मैं इनको अनम्यूट करती हूँ। जी कौन है ये, अपना नाम बताएंगे? जी 508 के नंबर से जी शाहदी, आप बताएंगी।
जी उसको मना करेंगे,
हाथ की इशारे
उसको रोकेंगे, आप अपने हाथ से रोकेंगे, क्योंकि अगर वो नहीं भी रुकता आपने उसको कोशिश से रोकना है, क्योंकि नमाजी के आगे से गुजरना सख्त गुनाह है, और फिर उसके बारे में तो आया ना कि ये शैतान है जो नमाजी के आगे से गुजरता है, तो इसलिए उसको रोकना जरूरी है। और देखिए हम जो नमाजी होते हैं ना, हमें भी बहुत एहतमाम करना चाहिए, खास तौर पे मस्जिद में, क्योंकि वहां पे तो किसी ने गुजरना ही होता है, कोई ना कोई आता जाता ही है, तो वो बेचारे आने जाने वाले को भी अक्सर नहीं पता चलता कि कोई बंदा एक नियत बांध के खड़ा हो गया बीच मैदान में, तो प्लीज इसलिए जब हम मस्जिद में नमाज पढ़े तो अपने पर्स जरूर आगे रख लिया करें। अच्छा, अगर इमाम यानी जमात हो रही है तो उसने सुतरा क्या होगा, क्या हर बंदा अपने सामने एक सुतरा रखे ताकि किसी ने गुजरना हो तो गुजर जाए? शकीला मसूल
जी, आवाज साफ नहीं आई बेटा
जी, ये बताएं कि जब जमात हो रही है तो क्या हर बंदा अपने सामने एक सुतरा रखे?
नहीं, वो हर बंदा तो नहीं रखेगा, क्योंकि आगे की जो जमात है वही उसके लिए सुतरा साबित हो रही है, और उस वक्त कोई नहीं रखेगा।
हाँ, जो इमाम का सुतरा है ना, वो सब जो पीछे मुक्तदी हैं उनका भी सुतरा बन जाता है, हर एक को अलग अलग रखने की जरूरत नहीं। शाबाश, इमाम का जो सुतरा है वो ही मुक्तदियों का सुतरा भी हो गया, ठीक है। अच्छा, अब ये तबर्रुकात के बारे में मैं आपसे पूछना चाहती हूँ, क्योंकि बहुत ईमेल्स भी आती हैं आजकल, क्योंकि रबीउल अव्वल का महीना है तो बहुत तबर्रुकात के बारे में भी आता है, आप सल्लल्लाहु अलैहि वसल्लम का मुंह मुबारक यहाँ पे है, यहाँ पे आप आके ज़ियारत करें, ये है, मतलब इस तरह की बातें। नहीं, इसके बारे में हमारा क्या मौकफ होना चाहिए, हमें क्या इन चीज़ों को, क्या इनसे तबर्रुक लिया जा सकता है, नहीं लिया जा सकता, क्या है? यास्मीन इकबाल, आप बताएंगी।
जी, अस्सलाम वालेकुम वरहमतुल्लाह वबरकातुह।
अस्सलाम वरहमतुल्लाह वबरकातुह।
हमने अभी सूरह मायदा अभी हमारी जुमे को गई है, उसमें सिवाय अल्लाह सुबहाना ताला के नाम की, उसके अलावा हम किसी की भी नियाज नहीं खा सकते, इवन वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के नाम की भी हो तो।
सही सही, बिल्कुल सही है। लेकिन तबर्रुक के बारे में क्या है कि क्या उनका कई जैसे जूता है, कभी उनका मुंह मुबारक है, कभी कहते हैं ये पगड़ी यहाँ पे है, कभी कहते हैं प्याला है, तो इनसे तबर्रुक ले सकते हैं?
तबरुक ले सकते होंगे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का, जैसे लास्ट टाइम आपने एक्सप्लेन किया था प्याला उनका आया था।
अच्छा, ये बात है, जज़ाकल्लाहु खैरन, यही बात है कि आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त में तबरुक लिया गया था, लिया गया था, मगर आज बहुत हम किसी सनद के साथ, वाकई हम ये नहीं कह सकते, किसी जगह पे वो कहते हैं अगर कि आप सल्लल्लाहु अलैहि वसल्लम का मुंह मुबारक पड़ा हुआ है, किसी जगह पे नाल मुबारक है, किसी जगह पे इस तरह है, तो हमें नहीं पता कि वो वाकई उन्हीं का है या नहीं, अनलेस के कोई सनद मिल जाए, वो सनद जरूर होनी चाहिए, ठीक है
जी। इंशाल्लाह।
अच्छा, जज़ाकल्लाहु खैरन। अच्छा जी, अगला सवाल अब मेरा आप लोगों से है मरियम अतर, कि सुतरा जो है उसके और आपके दरमियान कितना फासला होना चाहिए, कितनी डिस्टेंस कितना होना चाहिए?
अस्सलामुअलैकुम वरहमतुल्लाह।
वालेकुम
अस्सलाम। जी, सजदा की जगह से सुतरा तक एक बकरी के गुजरने की ना जगह,
एक बकरी के गुजरने की जगह, वो तकरीबन कितनी होगी?
एक बकरी का जो बच्चा होता है उसका जितनी
तकरीबन एक एक डेढ़ फुट इस तरह, इतना हो जाएगा, ऐसा ही है ना? जी, तो इतनी तकरीबन जगह होनी हो सकती है, मगर इससे भी ज्यादा ना हो कि आप कहीं खड़े हैं, आपने कहा मैंने दीवार को सुतरा बनाया हुआ या उस पिलर को बनाया हुआ और आप इतनी दूर खड़े हैं, बीच में से लोग गुजरते जा रहे हैं, तो बस मतलब थोड़ी सी जगह आपने छोड़नी है, बहुत ज्यादा जगह नहीं छोड़नी। तो ये इसको जहन में रखिएगा, बकरी के गुजरने का फासला रहता था आप सल्लल्लाहु अलैहि वसल्लम की सज्दे की जगह पे और दीवार के दरमियान, तो इतना सा आप अपने मुसल्ले का और दीवार का या जो भी आपने सुतरा रखा हुआ इतना सा बस डिस्टेंस रख सकती हैं, ठीक है। अब ये है कि अब हमने अगर मस्जिद में किसी के सामने से गुजरना ही हमें पड़ जाता है तो कितनी दूर तक से गुजर सकते हैं? ज़ायदा बेजाद, आप बताएंगे।
जी, अस्सलाम वालेकुम रहमतुल्लाह। एक फासला रख के गुजर सकते हैं।
अच्छा, नसरीन आबिद, आप बताएंगे। जी, नसरीन आबिद
जी, मेरे ख्याल दो सांस के।
अच्छा, राबिया सिद्दीकी, आप बताएं।
اور مجھے بھی ایک صف یاد آ رہا ہے, وہی لیکچر ہی سنا ہوا جب کا, ایک صف یاد آ رہا ہے.
طیبہ عارف آپ بتائیے.
تازہ میں ریڈی نہیں ہوں اس کے لیے, پریپیئر نہیں کیا ہوا میں لیسن.
اچھا چلیں. مریم آپ بتائیں گے؟ مریم اطہر میں آپ سے ہی دوبارہ پوچھتی ہوں, آپ بتائیں گے؟
جی اس کی کوئی فکس نہیں ہے, اس کی کوئی حد نہیں ہے, اٹس ناٹ فکسڈ نا کتنا ہے, بس یہ کہا ہے کہ اس سے بہتر یہ کہ 40 تک کھڑے رہے نا, بہتر یہ ہے.
شاباش شاباش, ویری گڈ. یعنی اس کی کوئی بھی حد بندی نہیں کی گئی, کسی کوئی حدیث ہمیں ایسی نہیں ملتی کہ ایک صف کے بعد آپ گزر جائیں, یا یہ مطلب علماء نے اپنے طور پر رکھا کہ بھئی کنکر مارو اور وہاں تک پہنچ جائے تو وہاں سے آگے گزر سکتے ہیں یا کچھ ہے, لیکن کچھ ایسا مطلب ہمیں فکس کر کے بتایا نہیں گیا. بس اتنا پتا ہے کہ اتنا بڑا یہ گناہ ہے کہ 40 تک کھڑے رہے, 40 کا اب آگے راوی کو بھول گیا ہے کہ 40 دن یا 40 سال 40 مہینے کیا تھا اس کے اندر, تو یہ نہیں پتا, بس 40 یاد ہے. لیکن اینی ہاؤ وہ 40 دن بھی ہوں تو پھر بھی, یا 40 گھنٹے بھی ہوں تو پھر بھی بہت بڑی بات ہے کہ اتنا زیادہ گناہ ہے کہ اگر انسان کو پتا چل جائے نا تو وہ اتنے عرصے تک کھڑا رہے. تو اب یعنی انسان یہ کوشش کرے کہ اگر کسی طرح سترا رکھ کے اس کے سامنے اگر اس نے نہیں رکھا ہوا تو آدمی خود سدھرا رکھ دے اور گزر جائے. یہ کہنا بہت فکس کرنا بہت مشکل ہے کہ کتنے حد تک سے آپ جا سکتے ہیں, پھر بس یہی ہے پھر اللہ تعالیٰ معاف فرمائے کہ بہت آگے سے آپ چلے جائیں. مطلب ایسے ہی ہو سکتا ہے کیونکہ بعض دفعہ مسجدوں وغیرہ میں مطلب نہیں رکھتے, یا اکثر ہی یہ ہوتا ہے کہ پتہ ہی نہیں چلتا کوئی نماز کے لیے کھڑا ہوا ہے اور آپ گزر گئے ہیں, تو پھر کیا کریں پھر, یا آپ کو جلدی ہے اور پیچھے سے بھی نہیں کوئی راستہ, تو اس میں کوئی فکس نہیں ہے. یعنی ٹھیک ہے, کوشش یہی ہونی چاہیے کہ پیچھے سے ہی اس کے گزریں. ہاں مطلب آپ ڈفرینٹ علماء کی رائے اس میں دیکھ سکتے ہیں, مگر حدیث سے اگر آپ کہتے ہیں کہ کوئی حدیث سے چیز پتہ چل رہی ہے تو وہ نہیں پتہ چلتی. ٹھیک ہے. اچھا جی, آدمی کے لیے کیا ضروری ہے کہ اس کے کپڑوں کے اعتبار سے, اس کے لباس کے اعتبار سے کون سا حصہ اس کا کور ہونا ضروری ہے, ستر کے علاوہ نماز میں کون سا حصہ اس کا ضروری ہے کہ یہ کور ہو؟ یاسمین سعید.
السلام علیکم.
وعلیکم السلام.
ہاں استاد, اس میں مردوں کے لیے یہ کہ ان کے کندھے جو یہ بازو ہیں ان یہ ڈھکے ہوئے ہونے چاہیے.
شاباش, یہ جو شولڈرز ہیں نا یہ ڈھکے ہونے چاہیے, بالکل کندھے ڈھکے ہوئے ہیں. یہ بات ہمیں سب کو اپنے گھر میں مردوں کو ضروری بتانی ہے. بعض اوقات گرمیاں ہیں وہ ہیں تو ایسے بنیان وغیرہ پہن لیتے ہیں کہ جس میں بالکل سٹریپس ہوتے ہیں, تو پھر وہ یعنی کندھے ڈھکے ہوئے نہیں ہوتے, تو اس سلسلے میں پھر اس احتیاط کی بہت ضرورت ہے کہ وہ کندھے ڈھکے, کیونکہ سر ڈھکنے کا مردوں کے لیے کوئی ایسا نہیں ہے کہ فرض ہے, ضروری ہے, ڈھک لیں تو اچھی بات ہے, لیکن کندھوں کا ڈھکنا ضروری ہے. اچھا, پھر ہم نے ایک اور روایت پڑھی تھی کہ آپ صلی اللہ علیہ وسلم نماز پڑھتے تھے اور عائشہ رضی اللہ تعالیٰ عنہ حائضہ ہونے کے باوجود آپ کے سامنے ہوتی تھی, تو اور جب آپ صلی اللہ علیہ وسلم سجدہ کرتے تھے تو بھی ان کا کپڑا چھو جاتا تھا, اس سے آپ کو کیا پتہ چلتا ہے, کیا بات ذہن میں آتی ہے, آپ کو کیا سمجھ آتی ہے؟ فرزانہ چودھری آپ بتائیں گی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اس سے یہ پتہ چلتا ہے کہ عورت جو ہے وہ ناپاک نہیں ہے, جانماز پکڑ سکتی ہے اور جی تلاوت نہیں کر سکتی, لیکن یہ کہ ضرورت پڑنے پہ قرآن پاک بھی کھول سکتی ہے گلف پہن کے.
یعنی عورت کے کوئی ہاتھ پیر یا کپڑے وغیرہ اگر ان سے کوئی ٹچ ہو جائے تو ایسا نہیں ہے کہ وہ کوئی ناپاک ہو جائے گا, پلیت ہو جائے گا, جیسے ہمارے ذہنوں میں اتنا زیادہ پتہ نہیں یہ کیوں, آئی ڈونٹ نو کہ انڈو پاک کے زیادہ عورتوں کو اس طرح سے ہے کہ کبھی اگر کسی کو آپ کہیں گے کہ یہ تسبیح آپ پکڑا دیں تو وہ کہتی نہیں میں تو پیریڈ سے ہوں. میں نے اتنا زیادہ وہ کرتے ہیں کہ ہم جیسے بالکل ناپاک ہو گئے. تو آپ یہ دیکھ لیں کہ یہاں پہ آپ صلی اللہ علیہ وسلم نماز پڑھ رہے ہیں اور ان کا کپڑا چھو جاتا ہے, تو کوئی ایسی بات نہیں ہے, اس سے کوئی ناپاک نہیں ہو جاتا. اچھا جی, جب اذان کہنی ہے تو اذان میں اذان کہتے ہوئے حی علی الصلاۃ اور حی علی الفلاح کے الفاظ کو کس طرح ادا کرنا ہے؟ شازیہ ناصر آپ بتائیں گی.
السلام علیکم.
وعلیکم السلام.
لیفٹ کی سائڈ پہ دیکھنا ہے.
ٹھیک ہے, رائٹ طرف منہ کر کے حی علی السلام بولتے ہیں, پھر لیفٹ سائڈ پہ منہ کر کے پھر یہ کلمات کہنے ہیں. بالکل, یہ صرف ایسے ہیں جو رائٹ اور لیفٹ منہ کر کے بولیں گے, باقی تو سارا جیسے نارمل جیسے کرتے ہیں اسی طرح سیدھا سر کر کے ہی بولا جائے گا. ٹھیک ہے. اچھا جی نفیسہ شیخ, آپ بتائیں گی یہاں پہ یہ کہا گیا ہے, اگلی دیکھ لیں کتاب المساجد والمواضع الصلاة, مسجدوں کا بیان ہے, یہ والا چیپٹر نکال لیں. اس میں یہ آیا ہے مسجد اقصا کی تعمیر کے بارے میں, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اس کے اور مسجد حرام کے درمیان 40 سال کا ذکر آتا ہے. ابراہیم علیہ السلام نے خانہ کعبہ تعمیر کیا اور سلیمان علیہ السلام نے بعد میں یہ بیت المقدس کو تعمیر کیا, تو ان کے درمیان تو بہت زیادہ فاصلہ تھا, تو 40 کا پھر عدد کیسے آ گیا؟
جی السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
جی 40 کا تو مجھے بھی یہ نہیں, اس کی یاد نہیں رہا یہ نا.
اچھا نسرین عابد آپ بتائیے. جی نسرین عابد آپ کی آواز نہیں آ رہی. جی زائدہ بیزاد آپ بتائیے.
جی مجھ سے پوچھا.
جی جی
مجھے بھی بالکل نہیں پڑھائی کی چھٹیوں میں, مجھے یاد نہیں رہا کہ تیاری نہیں ہے.
جزاک اللہ خیرن کہ آپ نے سچ بولا ہے بالکل, کیونکہ باقی لوگوں کو میں یہی کہنے والی تھی کہ پتہ چل رہا ہے کہ چھٹیاں منا کے آئے ہیں. ٹھیک ہے نا, بالکل پتہ چل رہا ہے کہ چھٹیاں منا کے آئے ہیں, اس لیے ہی میں نے کہا تھا سیرت کلاس کے لیے کہ آپ لوگ جب ذہن میں رکھیے گا کہ اگلے ہفتے ٹیوزڈے کو جب آئیں گے تو سب لوگوں کو سیرت کلاس میں فل ان دا بلینکس ملیں گے ٹیسٹ کے طور پہ. پتہ چلے ابھی بھی آپ کے پاس ایک ہفتہ ہے, پتہ چلے کہ آپ لوگوں نے کچھ پڑھا ہے یا نہیں پڑھا. میری آواز آ رہی ہے پیل ٹاک پہ؟ جی پیل ٹاک والوں کو آ رہی ہے آواز؟ اچھا الحمدللہ, کیونکہ وہ شکر الحمدللہ کہ انہوں نے سچ کہا اور آئیں بھی کلاس میں, ورنہ کئی لوگ ریویو سیشن سے ہی بھاگ گئے ہیں لگتا ہے آج کے, وہ کچھ پڑھا نہیں ہوا تو چھوڑو. اچھا جی اور کون مجھے بتائے گا اس کا آنسر؟ فرزانہ چودھری آپ بتائیں گی.
جی اس کے یہ تعمیر جو ہے ابراہیمی اور سلیمانی کے ذریعے نہیں, بلکہ جو اللہ تعالیٰ نے فرشتوں کے ذریعے جو تعمیر کروائی تھی اس کی بات ہو رہی ہے.
اور اس میں مسجد اقصیٰ کے بارے میں کیا ہے؟
بیت اللہ اور بیت المقدس جو ہے وہ اس کی بات ہو رہی ہے نا, بیت اللہ کے بعد جو ہے. جی
مسجد اقصا بھی اس کا مطلب ہے کہ پہلی تعمیر وہ نہیں ہے جو سلیمان علیہ السلام نے بنائی, اس کا مطلب ہے کہ وہ بھی پہلے کسی نے بنائی تھی نا, یا اس کے بہت بعد آ کے سلیمان علیہ السلام نے وہاں پہ تعمیر فرمائی, لیکن ادر وائز وہ بھی پہلے بنی ہوگی, جبھی تو پھر بیت اللہ اور بیت المقدس کے درمیان 40 کا فاصلہ ہے.
جی
تو یہ بہت ایک اہم بات ہے, کیونکہ ہو سکتا ہے آپ کو کبھی کوئی پوچھے اس بات کا کہ بھئی یہ بڑی لاجیکل بات سمجھ میں آتی ہے کہ کس طرح سے پھر اتنا کم فاصلہ ہو گیا. اچھا جی آگے ہم دیکھتے ہیں, قبروں پہ مسجد بنانے کا ذکر, کیا کسی قبر کے اوپر مسجد بنائی جا سکتی ہے؟ ارم خان آپ بتائیں گی, کیا قبر کے اوپر مسجد کی تعمیر کی جا سکتی ہے؟
السلام علیکم و رحمۃ اللہ وبرکاتہ. سادہ نہیں.
کیوں نہیں کی جا سکتی, کیا وجہ؟
کیونکہ پھر وہی قبروں پہ مسجد نہ بنانے کی ریزن پہ یہ کہ قبر ہے اور وہاں پہ پھر وہ لوگوں کی ایک جیسے ہے کہ عبادت کا ہمارے عقیدے بہت جلدی خراب ہو جاتے,
یعنی شرک یہیں سے پھر شروع ہو جاتا ہے نا, تو اس وجہ سے اس چیز کی ممانعت کی گئی کہ جو قبریں ہیں ان کے اوپر مسجد نہ بنائی جائے. تو پھر کیا وجہ ہے ارم کے, مسجد نبی میں تو آپ صلی اللہ علیہ وسلم کی قبر,
جی سر, کیونکہ وہ پہلے مسجد کا حصہ نہیں تھی, وہ تو جب اس کو بڑھایا جا رہا ہے تو وہ اس کے پھر اس تک آ گئی ہے, لیکن اسٹل وہ ابھی بھی جو ہے وہ وہاں پہ نماز سے ڈائریکشن کر کے پڑھنے منع کیا جاتا ہے یا اس طرح سے, پہلے تو نہیں تھا, اب شاید اس کی جو بڑھائی گئی ہے اس کی وجہ سے ہوا.
دیکھیے کیونکہ یہ سوال نا ایک دم لوگ سب سے پہلے یہی پوچھتے ہیں پھر کیا وجہ ہے, وہاں پہ تو ایسا نہیں ہے مدینہ میں, تو پھر آپ یہ کیوں کہتے ہیں, تو اس سے ہمیں پتہ ہونا چاہیے کہ کیا وجہ ہے, کیوں اس طرح سے وہاں پہ ایسے ہے, کیونکہ ہمارے ملک میں بہت ساری جگہوں پہ قبروں کے اوپر مسجدیں بنائی ہوئی ہیں اور خاص طور پہ بنائی جاتی ہیں تاکہ لوگ یہاں پہ آ کے مطلب عبادت کریں اور وہ کریں اور اسے بالکل قبر کو اندر شامل کر لیا جاتا ہے. اچھا جی شہناشا آپ بتائیں گی کہ آپ صلی اللہ علیہ وسلم کو کون سی چیزوں میں خصوصیت حاصل تھی جو آپ سے پہلے کبھی کسی نبی کو نہیں ملی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
جی
نبی کریم صلی اللہ علیہ وسلم کو پانچ چیزیں جو ملی تھی, ایک شفاعت تھی, ایک دشمنوں پہ روب تھا, تین اور
ایک مہینے کی مسافت سے روب
جی.
ایسا نہیں تھا کہ بہت نہیں, ایک مہینے کی
ایک مہینے کی مسافت سے جی. تین اور بھی چیزیں ابھی یاد نہیں آ رہی, لیکن معجزات تھے نبی کریم صلی اللہ علیہ وسلم کے پانچ.
ایک ہے کہ نماز میں پوری زمین کو اللہ نے
جی اللہ تعالیٰ نے فرمایا ہم کہیں پہ بھی نماز پڑھ سکتے ہیں
بالکل, اور لوگ جو ہے نا ان کو اپنے سینگاگ یا اپنے چرچ یا وہیں جا کے وہ اپنی عبادت کر سکتے ہیں, لیکن ہمارے لیے دیکھیں پوری زمین کو نماز پڑھنے کے لیے ہمارے لیے اجازت دے دی گئی ہے. اچھا اور کیا چیز ہے, مال غنیمت حلال کیا
گیا, غنیمت حلال کر دی گئی تھی جی بالکل.
اور آپ صلی اللہ علیہ وسلم پوری دنیا کے لیے ہدایت کے لیے بھیجے گئے, باقی سارے انبیاء تو اپنی اپنی قوموں کے لیے صرف بھیجے گئے تھے, تو آپ صلی اللہ علیہ وسلم اسی لیے تمام انسانیت کے لیے پیغمبر بنا کے بھیجے گئے. اچھا پھر آپ صلی اللہ علیہ وسلم نے کتنا عرصہ بیت المقدس کی طرف منہ کر کے نماز پڑھی, یہ کون مجھے بتائے گا کتنا عرصہ, راحت امجد آپ بتائیں گے.
السلام علیکم رحمۃ اللہ. 16-17 سال بعد مدینہ میں آئے تو یہ سنت کے مطابق انہوں نے کہہ لو کہ
یعنی کتنے کتنا عرصہ جو ہے نا وہ بیت المقدس کی طرف منہ کر کے نماز پڑھی.
16-17 سال, نہیں نہیں یہ والا سوال ویسے میں نے اور لکھا ہوا ہے کیونکہ میں نے بھی وہی ریویو نہیں کیا تھا, ابھی بھی میرا بیچ میں ابو کا فون آ گیا تھا ہاسپٹل سے تو انہیں سے میں بات کر رہی تھی. یہ جو میں نے لکھا
جی ابھی آپ اس کا صحیح کر لیں, ابھی مریم بتائیں گی آپ کو. مریم آپ بتائیے کتنا عرصہ آپ
جی, یہ 16-17
مہینے, سال نہیں, سال تو آپ صلی اللہ علیہ وسلم مدینے میں رہے ہی نہیں نا اتنا, تو 16-17 مہینے تک انہوں نے آپ کیا لیں 1.5 سال تقریباً بن جاتا ہے, تو اتنا تک نماز پڑھی تھی بہتر. اچھا پہلے جب آپ صلی اللہ علیہ وسلم مکہ میں تھے تو پھر کس طرح منہ کر کے نماز پڑھتے تھے, نفیسہ شیخ آپ بتائیں گی. جی جب مکہ میں تھے تب کس طرف منہ کر کے نماز پڑھتے تھے, پھر یعنی مدینہ آ کے تو پھر بیت المقدس کی طرف پڑھی, مکہ میں کس طرف پڑھی. جی آواز نہیں آ رہی نفیسہ آپ کی.
جی وہ بیت المقدس کی طرف بھی ان کا منہ ہوتا تھا اور کعبے کی طرف بھی, بیت اللہ کی طرف بھی, اس طریقے سے وہ کھڑے ہوتے
تھے. طرف کیسے کر لیتے تھے, تو پھر یہاں پہ آ کے مدینہ میں کیوں نہیں کر لیا اس طرح.
یہ
اس میں پکڑے گئے آپ لوگ
جی, یہ
پڑھا
ہی نہیں ابھی نا جی.
دیکھیں کہ جب پہلے آپ صلی اللہ علیہ وسلم دونوں کی سمت سوچ لیں, اگر آپ کو سمت نہیں بھی یاد رہتی نا, ڈائریکشن نہیں بھی یاد رہتی, تو یہ سمجھ لیں کہ ایک ہی ڈائریکشن میں کعبہ تھا اور اسی ڈائریکشن میں بیت المقدس تھا, اصل میں تو نارتھ کی طرف تھا لیکن چلو نارتھ آپ کو بھول بھی جاتا ہے, تو ایک ڈائریکشن میں کعبہ اور بیت المقدس تھا. آپ صلی اللہ علیہ وسلم اس طرف کو کھڑے ہوتے تھے کہ کعبہ بھی اس طرف آ جائے اور بیت المقدس بھی اس طرف ہو جائے, کیونکہ سامنے جو کعبہ تھا تو کعبہ کے تو چاروں طرف آپ کھڑے ہو سکتے ہیں نا, تو اس طرف کھڑے ہوتے کعبہ بھی آ گیا بیت المقدس بھی آ گیا سامنے. لیکن جس وقت آپ صلی اللہ علیہ وسلم مدینہ پہنچے تو اب کیا تھا, پہلے بھی دیکھیں نارتھ کی طرف تھا نا سارا, تو اب جو کعبہ تھا وہ اپوزٹ ڈائریکشن میں تھا. اب یا تو آپ صلی اللہ علیہ وسلم بیت المقدس کی طرف منہ کر کے پڑھ سکتے تھے یا کعبہ کی طرف. کیا تو اس لیے آپ صلی اللہ علیہ وسلم کو چونکہ اللہ کی طرف سے ابھی کوئی حکم نہیں آیا تھا, تو انبیاء پچھلے جتنے بھی تھے سب کا قبلہ بیت المقدس ہی ہوتا تھا, تو آپ صلی اللہ علیہ وسلم بھی پھر بیت المقدس کی طرف ہی منہ کر کے نماز پڑھنے لگے. ایسا نہیں تھا کوئی وحی آئی تھی کہ بھئی نہیں اسی طرف پڑھو, لیکن چونکہ سارے انبیاء کی یہی سنت رہی تھی اس لیے آپ صلی اللہ علیہ وسلم اس مطابق بیت المقدس کی طرف نماز پڑھنے لگے. حتیٰ کہ پھر قبلہ کے بدلنے کی بات آ گئی جو ہم نے ساری پڑھی تھی بہت اچھے طریقے سے, جو قرآن کریم کی تفسیر میں ہم نے سارا یہ دوسرے پارے میں شروع میں قبلہ کے بارے میں پڑھا تھا, تو قبلہ کیسے چینج ہوا اور اس امت کو یہ فضیلت ملی کہ اس کا قبلہ اللہ تعالیٰ نے بالکل بدل دیا. اس سے پتا چلا کہ یہ ایک نئی امت بالکل چینجڈ امت آئی ہے. وہ یہود سوچ رہے تھے یہ تو ہمارے قبلے کی طرف منہ کر کے نماز پڑھتے ہیں تو ہمارے جیسے ہی ہوئے, اب ان کو ایک دم ہوا کہ نہیں یہ تو بالکل الگ, اللہ تعالیٰ نے ان کو ممتاز کر دیا, الگ کر دیا, ان کا قبلہ بھی الگ ہو گیا, تو اب یہ ایک ڈسٹنکشن ان کی ہو گئی نا, اب یہ بالکل الگ امت بن کے کھڑی ہوئی. پھر اس کے اوپر یہودی بہت ناراض بھی ہوئے تھے.
آپ صلی اللہ علیہ وسلم آلویز کعبہ میں جا کے نماز پڑھتے تھے؟
کعبہ کی طرف ہی منہ کر کے نماز پڑھتے ہیں نا, وہ حرم میں ہی نماز پڑھتے تھے نا. اگر دیکھیں حرم کعبہ میں جا کے نہیں بھی پڑھتے تب بھی آسانی ہے نا, وہاں پہ تو کسی طرف کو بھی آپ منہ کر کے کسی طرف بھی جا
نہیں نہیں حرم میں, مطلب آلویز آپ صلی اللہ علیہ وسلم حرم میں جا کے نماز پڑھتے تھے, مشرکین ان کو الاؤڈ نہیں کرتے تھے.
ایسا نہیں ہے کہیں کہ آلویز جا کے پڑھتے تھے, لیکن یہ ضرور ہے کہ جو ہے نا آپ صلی اللہ علیہ وسلم ہی ایک واحد انسان تھے جو شروع سے جا کے حرم میں نماز پڑھنے کی آپ نے جرت کی, ورنہ کسی اور صحابی میں ابھی یہ یعنی اتنا حوصلہ نہیں تھا کہ کافروں کے سامنے جا کے وہ حرم میں کھڑے ہو کے نماز پڑھیں. آپ کو یہ بھی ملتا ہے نا روایات میں کہ جب آپ صلی اللہ علیہ وسلم حرم میں نماز پڑھے تھے اور سجدے میں تھے تو ابو جہل نے اور وہ جو سردار تھے اور بہت ہنس رہے تھے, انہوں نے جا کے پھر آپ صلی اللہ علیہ وسلم کے سر کے اوپر وہ اونٹنی کی اجڑی رکھ دی تھی, تو اس سے پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم اور ابو جہل نے کئی دفعہ بہت ساری کوششیں کی آپ صلی اللہ علیہ وسلم کو وہاں سے یعنی نماز سے روکنے کی, لیکن روک نہیں سکا, اللہ تعالیٰ کی خاص مدد تھی. مگر آپ صلی اللہ علیہ وسلم جا کے نماز پڑھا کرتے تھے حرم میں کافروں کے اتنے سارے مخالفت کے باوجود. اچھا جی, اچھا یہ تو آپ کو سمجھ آ گئی نا کہ کسی کو بھی اپنے والدین یا کوئی بھی نیک لوگ ہیں ان کی قبروں کے اوپر مسجد نہیں بنانی. ٹھیک ہے, اچھا جی, دنیا میں مسجد بنانے کا کیا اجر ہے, کیا اجر ملے گا جو دنیا میں مسجد بنائے گا؟ افسر آپ بتائیں گی.
السلام علیکم استاذہ, میں بتاؤں؟
جی جی آپ بتائیے.
جی استاذہ, جو دنیا میں مسجد بنائے گا تو اللہ تعالیٰ گھر میں جنت میں اس کے لیے گھر بنائے گا.
شاباش, اللہ تعالیٰ جنت میں اس کے لیے گھر بنائے گا. اور سوچیں جو جنت کا گھر ہوگا وہ کیسا پیارا گھر ہوگا. انسان دنیا میں گھر خریدنے کی خواہش کرتا ہے, ہم تو پوری شاید زندگی میں بھی اپنے پیڈ آف گھر یہاں پہ شاید نہ بنا سکیں یا نہ لے سکیں, یا لے بھی سکیں تو بہت چھوٹا سا گھر. تو جس نے مسجد میں اپنا حصہ ڈال دیا تو اللہ تعالیٰ اس کے لیے جنت میں گھر بنا کے دے گا, وہ پیڈ آف ہوگا. ٹھیک ہے, اچھا جی, اب یہ ہے کہ ایک اور بات, کیا نماز پڑھنے والے کو سلام کیا جا سکتا ہے؟ جی اب یہ کون بتائے گا, زیادہ تر لوگ تو پریپیئرڈ نہیں ہیں. نماز پڑھنے والے کو سلام کیا جا سکتا ہے؟ شہادی آپ بتائیے. جی
قادر کیا جا سکتا ہے, اور ثواب سلام کا جواب بھی تین طریقے سے دے سکتے ہیں, اور سلام بھی کیا جا سکتا ہے.
اچھا کیسے طریقے ہوں گے وہ؟
ایک تو یہ ہے کہ سر کے اشارے سے, یا انگلی کو اٹھا کے, یا پورے ہاتھ سے थोड़ा हाथ उठाना।
शाबाश बिल्कुल सही है। सबसे आसान तो जो मुझे लगता है वो यही होता है कि सर के इशारे से, क्योंकि इंसान को इसकी आदत भी होती है ना, कोई दूर से सलाम करता है तो हम उसको वैसे भी इसी तरह सर के इशारे से जवाब दे देते हैं, तो इसलिए जवाब देने में भी कोई हर्ज नहीं है, सलाम करने में भी कोई हर्ज नहीं। अच्छा ये बताएंगे कि अगर कोई छींक मारे, सबाहत आप बताएंगे, अगर कोई छींक मारे तो उसका क्या जवाब दें हम और वो क्या अल्हम्दुलिल्लाह कहे? जी सबाहत आप बताएं।
जी अस्सलाम वालेकुम रहमतुल्लाह। जी फिर से सवाल करेंगी?
जी अगर किसी को छींक आ जाती है नमाज में तो क्या उसको अल्हम्दुलिल्लाह कहना चाहिए?
जी जी वो खुद अल्हम्दुलिल्लाह कहेगा लेकिन दूसरा अगला उसका जवाब नहीं देगा।
जवाब नहीं देगा, क्यों नहीं जवाब देगा?
कि कोई भी गैर जरूरी बात करना है सिर्फ
अल्लाह, लेकिन जो बोलने वाला है जिसको छींक आई है वो कह सकता है अल्हम्दुलिल्लाह, उसको कहना चाहिए बल्कि अल्हम्दुलिल्लाह। तो अक्सर हमारे ये कंफ्यूजन हो जाती है ना, बोले अल्हम्दुलिल्लाह कहें या नहीं कहें, हम तो नमाज में है। चलें जी अल्हम्दुलिल्लाह यहाँ तक हमारा रिव्यू हो गया, क्योंकि आप लोगों से मैं आप क्या पूछूँ, तकरीबन सारे ही लोग जो है ना वो प्रिपेयर्ड नहीं है, तो कुछ सवाल पूछने का कोई बनता ही नहीं है। मैंने हर एक से तो तकरीबन सबसे ही पूछ लिया हुआ। बाबा ऐसा करिएगा कि प्लीज़ ज़रा प्रिपेयर होके आएँ नेक्स्ट टाइम, इंशाल्लाह ताला हम आगे यहीं से शुरू करेंगे नमाज में, यानी ये बात करना और आगे फिर बच्चों को उठाना और ये सब चीज़ें, और पिछला भी प्लीज़ पढ़ के आइए, इट हेल्प्स अ लॉट। अच्छा चलें, आपको हेल्प तो है लेकिन कोई जवाब देने वाला ही नहीं तो मैं किससे सवाल पूछूँ? तो सभी कह रहे हैं कि हम प्रिपेयर्ड ही नहीं हैं। तो अब मैं तो जितनों के नाम देख रही हूँ वो तो पहले से ही उन्होंने बोल दिया कि हम नहीं, तब जब तैयारी ही नहीं की हुई तो क्या सवाल पूछने। अगर आप उस वक्त ही खोल देख रहे होंगे तो कोई फायदा नहीं है ना उसका। असल तो बात यह कि आप एक दफा पढ़ के आए तो मैं कोई सवाल पूछूँ ना। तो इंशाल्लाह ताला नेक्स्ट टाइम फिर मैं आपसे, यानी ये क्या है तकरीबन यहीं से फिर आपसे 311 हदीस से फिर आगे आपसे मैं इंशाल्लाह ताला सवाल करूंगी। तो आप लोग प्लीज ये पढ़ के आइएगा, ठीक है? अल्हम्दुलिल्लाह चलें, अल्लाह का शुक्र है। मगर सवाल का जवाब देने वाला भी तो कोई हो ना, मैं खुद ही अगर सवाल करके खुद ही जवाब दूं तो फायदा क्या फिर? क्या रियाजुल जन्ना का तो पता है ना, क्या है वो जगह रियाजुल जन्ना जो है, यहाँ पे दें जवाब ये पैल टॉप पे ही दें, क्योंकि जिनको आता होगा फिर ऐसे ही खामखा में, नहीं चाहती कि कोई भी शर्मिंदा हो उसकी लाइन खोलें और नहीं उसको जवाब आए। जी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरे हुजरे, जो आप सल्लल्लाहु अलैहि वसल्लम का हुजरा था ना, जो घर जिसको कह सकते हैं, और मिंबर के दरमियान जो जगह है ये जन्नत के बागों में से एक बाग है, ठीक है? तो अब जब मस्जिद को एक्सपेंशन की गई तो मिंबर जाहिर है वहीं रखना था ना, क्योंकि वो जगह को सेव करना है और हुजरा भी वहीं रहेगा, और हजरत आयशा रज़ियल्लाहु ताला अन्हा के हुजरे के अंदर ही आप सल्लल्लाहु अलैहि वसल्लम मदफून है। तो इसलिए ये याद रखिए कि कब्र को भी ऑन पर्पस बीच में नहीं लाया गया, जानबूझ के नहीं लाया गया कि जो है ना इस कब्र को अंदर ला के फिर इसके ऊपर मस्जिद की तामीर की जाए। आपको लोगों को ये बात क्लियर होनी चाहिए। और अंबिया को वहीं दफन किया जाता है जहां वो फौत होते हैं, तो इसलिए हजरत आयशा रज़ियल्लाहु ताला अन्हा के हुजरे में ही आप सल्लल्लाहु अलैहि वसल्लम की वफात हुई थी, वहीं पे उनको दफन किया गया, ठीक है? चलेंगे सही है बिल्कुल। अच्छा जी तो अब आप लोग इंशाल्लाह प्रिपेयर करके आएंगे ना 311 से लेके, और फिर इंशाल्लाह आगे तक जितना तक पढ़ा है। और ये भी इसमें ख़ास तौर पे सज्दा सहव के बारे में मैं आप लोगों से ख़ास तौर पे सवाल करूंगी। अच्छा जी अब تبرک والا کوشچن میں نے کہا تھا کہ تبرک لے سکتے ہیں. آپ صلی اللہ علیہ وسلم کے وقت میں تبرک لیے گئے تھے آپ صلی اللہ علیہ وسلم کے بال سے بھی, پسینے سے بھی, ان چیزوں سے بھی, لیکن آج کوئی اتنی سند نہیں ہے اکثر چیزوں کی کہ یہ واقعی آپ صلی اللہ علیہ وسلم کا بھی ہیں بال یا جوتا یا یہ جو چیزیں جو لوگوں نے مشہور کی ہوتی. سلام کے جواب کی دلیل بتا دیں, یہ تو اس کے اندر ہے نا, ان احادیث کے اندر دیکھیں. کون سی حدیث نمبر ہے؟ کسی کو حدیث نمبر یہاں پہ ہے تو پھر آپ یہاں پہ لکھ دیں. چلیں گے ان شاء اللہ تعالیٰ. پھر میں آپ لوگوں کو ٹیسٹ جو دوں گی وہ اب نیکسٹ ویک تو نہیں, اس کے بعد والے ویک میں کرنا چاہیں گے. ٹیسٹ اپنا 19th بن رہی ہے, 19th جنوری, 19th جنوری کو جی, آفٹر 2 weeks, کتاب الطہارہ کا. کیونکہ دیکھیں اب جو میں دیکھ رہی ہوں کہ آپ لوگوں کو بالکل بھی یاد نہیں آ حدیث, کہ اس طرح سے کوئی بھی فائدہ نہیں ہوگا پڑھنے کا, بالکل کوئی فائدہ نہیں ہوگا. اس لیے کہ آپ کے سامنے کوئی یہ بات پوچھے رکھے تو آپ کو کوئی پتہ ہی نہیں ہے, ہاں ہم نے پڑھا تو تھا لیکن اب یاد نہیں ہے, تو اس کا کوئی فائدہ نہیں ہے. اور ماشاء اللہ اب آپ لوگوں کو جو حدیث کی اقسام ہیں وہ تو میرا خیال میں بہت اچھی طرح اب رٹ گئی ہوں گی, کیونکہ کافی زیادہ آپ نے اس کا ریویو کیا ہے, کافی آپ نے اس کے ساتھ ٹائم لگایا ہے ٹیسٹ کی وجہ سے, صرف اور صرف ٹیسٹ کی وجہ سے, بلیو می. سب آپ لوگ جانتے ہیں نا, اگر ٹیسٹ نہ ہوتا تو میرا نہیں خیال کہ کوئی اپنا اتنا سر کھپاتا اس میں. اور آپ نے اس کو سمجھنے کی کوشش کی اور ماشاء اللہ بہت اچھا کیا. اب کتاب الطہارہ پھر 19th جنوری کو اس کا ٹیسٹ ہوگا. کیوں 26 جنوری میں کیا ہے؟ اصل میں یہ جب کتاب الصلاح جو ہے نا, یہ بہت اچھا لمبا اور بہت آپ کی توجہ والا ہے. اگر آپ لوگ جتنی دیر کریں گے کتاب الطہارہ کو کرنے میں, آپ دیکھیں گے کہ آگے کتاب الصلاح میں آپ کو پھر کافی ڈیفیکلٹی ہوگی, کیونکہ کافی چیزیں آپ ابھی اگر بھول گئے ہیں جو 2 ہفتے پہلے 3 ہفتے پہلے پڑھی تھیں, تو آگے کیا ہوگا پھر. جی ٹھیک ہے, تو آپ 19 کو یہ کر لیں گے, پھر ہم 2 weeks کے بعد کتاب الصلاح کا رکھ لیں گے. صحیح ہے؟ چلیں صحیح ان شاء اللہ تعالیٰ. اب ہم ری پلے کریں گے اپنی لاسٹ کلاس کو, توجہ سے اس کو سنیں. آپ کے پاس اپرچونیٹی ہے کہ الحمدللہ آپ اس کو دوبارہ کر پا رہے ہیں. جی تھرو دا بک کریں, تھرو نوٹس کریں, نوٹس بھی تو ہیں نا آپ کے پاس. جو بھی استاذ نے باتیں کلاس میں بتائی ہیں, ڈیٹیل بتائی ہے, وہ اس سے بھی پریپیئر کرنا ہے آپ نے, اس میں سے بھی سوالات آئیں گے. ٹھیک ہے, اور جیسا پہلے تھا اسی طرح کا فارمیٹ ہوگا ٹیسٹ کا, ملٹیپل چوائس کا ہوگا, تو ان شاء اللہ تعالیٰ آپ نے وہ کرنا. ٹھیک ہے, ان شاء اللہ تعالیٰ. یہ کتاب الطہارہ میں جتنا بھی آ جاتا ہے لکھ دیں یہاں پہ, جتنا بھی آ جاتا ہے کتاب الطہارہ ساری کی ساری, جیسے کہاں تک آپ نے, یہ کتاب الحیض تو اسی میں ہے نا, یا آپ کتاب الحیض کو الگ کرنا چاہتے ہیں؟ طہارت کے اندر ہی ہے اس کے بھی مسائل سارے. کتاب الصلاح سے پہلے پہلے تک 212 تک, جی 212 تک, سب لوگ یہ سن لیں. ہاں جی, کیونکہ یہ طہارت کے ہی مسائل میں سے حیض بھی ہے, اس لیے کوئی یہ نہ سوچے کہ جو اوپر 134 سے 212 تک. جی بالکل, یہاں پہ لکھ دیں 134 سے 212 تک. جی انشاءاللہ تعالی, جزاکم اللہ خیرن کثیرا. انشاءاللہ نیکسٹ ٹائم پریپیئر کر کے آئیے گا تاکہ مجھے بھی مزہ آیا آپ لوگوں سے پوچھنے کا. ٹھیک ہے, انشاءاللہ. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.